यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुरू। यस वर्षको परीक्षामा 5 लाख भन्दा बढ़ी परीक्षार्थी सहभागी। यस वर्ष 500 जना युवालाई व्यवसाय शुरू गर्न ऋण सहायता दिने सरकारको तयारी। र युक्रेनका आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव। समाचार अब विस्तारमा। माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आजदेखि शुरू भएको छ। देशभरका 2079 परीक्षा केन्द्रबाट बिहान 8 बजेदेखि एकैसाथ शुरू भएको परीक्षा शान्तिपूर्ण तरिकाले 11 बजे सकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो। यस वर्षको एसईईमा 5,14,071 परीक्षार्थी सहभागी भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्ट अप ऋण सहायता दिई यस वर्ष कम्तीमा 500 उद्यमीलाई कर्जा प्रवाह गरिने बताउनु भएको छ। प्रतिनिधि सभामा आज भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्न उत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले सृजनशीलता तथा नवप्रवर्धनलाई प्रोत्साहन गरी स्टार्ट अपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानी मैत्री वातावरण बनाउन स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न उत्पादन र उत्पादकत्व बढ़ाउँदै रोजगारी सृजना गर्न कानून निर्माण गरिएको बताउनुभयो। उहाँले नेपालमा आयात व्यवस्थापन र निर्यात प्रवर्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानूनी सुधारका साथै व्यवसाय मैत्री कानून बनाइएको पनि बताउनुभयो।
हामीले नयाँ पिढ़ीलाई बताउनुपर्छ कि यही अवसर छँदैछ भने, अवसर नहुँदा बेग्लै कुरा हो, अवसर हुँदाहुँदै पनि बाहिर जाने प्रवृत्ति राम्रो होइन। खेत छ त्यहाँ उत्पादन गर्न पर्ने ठाउँमा त्यो छोडेर ऋण काटेर बाहिर जानु अनि तल्लो बाटोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु यो उचित तरिका होइन। त्यसकारण यसमा चाहिँ चेतनाको कमी देखिन्छ। त्यो चेतनाको कमीलाई पनि वृद्धि गर्न जरुरी छ। हामी हाम्रा गुणस्तर कम भएका ठाउँहरूलाई गुणस्तर वृद्धि गर्ने, अध्ययनका लागि बाहिर जानु नपर्ने परिस्थिति र खास गरी उद्यमशीलताको विकास मार्फत रोजगारीका अवसरहरू सृजना गर्ने, उत्पादनशीलता र उत्पादन अभिवृद्धि गर्ने, देशका पूर्वाधारहरू विकास गरेका छौं, यातायातका क्षेत्रमा विकास गरेका छौं, संचारका क्षेत्रमा विकास गरेका छौं, विद्युतको क्षेत्रमा विकास गरेका छौं, अरू विभिन्न क्षेत्रहरूमा विकास गरेका छौं र आज दुर्गम त्यस्तो रहिरहेको छैन। यो कुराहरूलाई हामीले हृदयङ्गम गर्न जरुरी छ र यसलाई सकारात्मक ढंगले प्रचार पनि गर्न जरुरी छ। हामी कृषि आधुनिकीकरण, औद्योगिकरण, व्यावसायिकीकरण र अरू औद्योगिक क्षेत्रतर्फका कामहरू, पर्यटनका क्षेत्रका सबै क्षेत्रका कामहरूका माध्यमबाट देशलाई आर्थिक ढंगले सम्पन्न बनाउन लागिरहेका छौं।
प्रधानमन्त्री ओलीले कृषि उत्पादनमा अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुन, कृषि आधुनिकीकरण परियोजनालाई थप परिमार्जनसहित अघि बढ़ाउन गृह कार्य भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले महँगी नियन्त्रणको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले देश निकै असहज आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा सरकार बनेको र सरकारले गरीबीबाट देशलाई माथि उकास्ने गरी काम गरिरहेको बताउनुभयो। उहाँले देशकै विकासको लागि ऋण लिएर काम गरिरहेको, अधूरो काम पूरा गर्न ऋण अगाडि बढ़न सक्ने अवस्था नरहेको र भरसक अनुत्पादक ठाउँमा रकम नजाओस् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो।
अहिले लिएको ऋण चाहिँ यो देशको विकासकै लागि, बढ़ी उत्पादन, बढ़ी उत्पादकत्वको ठाउँ जहाँ छ त्यस ठाउँमा खर्च गर्न र बढ़ी विकासको कामलाई तीव्रता दिनका लागि ऋण लिने काम गरिएको छ। अहिलेको सरकारको नीति के छ भने, अनुत्पादक ठाउँमा हामी भरसक, अब पहिले केही आयोजनाहरू पहिलेदेखि चलेर आएका छन् जो अधुरो छोड्न मिल्दैन, चलाउनका लागि ऋण बाहेक अर्को उपाय छैन। फेज 3 नलिएर त्यसलाई असफल बनाउन सकिँदैन, त्यसकारण फेज 3 ऋण लिन बाध्य हुनुपर्ने अवस्था रहेको हुन्छ। त्यसो भएर सरकारले यी सबै परिस्थितिहरूलाई ध्यानमा राखेर ज्यादै गम्भीरतापूर्वक यो दयनीय अवस्थाबाट देशलाई सकेसम्म छिटो मुक्त गर्न, त्यसका लागि कर्मचारी प्रशासनलाई सक्षम दक्ष बनाउन, तालिम उपलब्ध गराउन र कमी कमजोरीहरू कहीँ छन् कि त्यस कुरालाई पनि हेपेर, ढिला सुस्तीका कुराहरू त्यस सम्बन्धमा 7 दिनभन्दा बढी कहीँ कतै कुनै मन्त्रालय वा कुनै विभाग कसैले पनि फाइल अड्काएर राख्न नपाउने त्यसको निर्देशन जारी गरिएको छ र भ्रष्टाचार हुन नपाओस् भन्नका लागि विभिन्न उपायहरू, अनुगमन जस्ता कुराहरू कामहरू गरिएको छ र भ्रष्टाचार नियन्त्रण र निर्मूलन गर्ने काममा सरकार लागेको छ।
बैठकमा सांसदहरूले तातोपानी भन्सारबाट काठमाडौँ आउँदै गरेको गाड़ीमा अवैध भेप विद्युतीय चुरोट ल्याउने कार्यमा संलग्नलाई कानूनी कार्यवाही गर्न माग गरेका छन्। सांसद रामहरि खतिवड़ाले संविधान विपरीत गरिएका घटनामा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसद गोकुल प्रसाद बास्कोटाले काभ्रेको बेथानचोक गाउँपालिका 3 र 5 स्थित महाभारत क्षेत्रमा 3 दिनदेखि आगलागी भइरहेकोमा नियन्त्रणको माग गर्नुभयो। सांसद रमा कोइराला पौडेलले यस वर्षको एसई आजदेखि शुरू भई 5,14,000 विद्यार्थी सहभागी भएको उल्लेख गर्दै शिक्षक महासंघका माग पूरा गर्न माग गर्नुभयो। सांसद प्रभु शाहले गौर हत्याकाण्डका दोषीमाथि कार्यवाही गर्न माग गर्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यपूर्ण बनाउन जोड़ दिनुभयो। सांसद ठाकुर गैरेले विद्युत आपूर्तिको विषयमा ऊर्जा मन्त्रीले भ्रमयुक्त विषय बोलिरहेको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभएको छ। बैठकमा समय लिएर सांसद जीवन परियारले औरही 5 मा गाउँपालिकाका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु महायज्ञका आयोजक बरणजंग बाबाले दलित समुदायका दीपक मल्लिकको घर भत्काएकोमा निन्दा गर्दै छानबिन समिति गठन गर्न माग गर्नुभयो। माटो प्रदूषणले कृषि उत्पादन, वातावरण र मानव स्वास्थ्यमा असर पर्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन्। माटो प्रदूषणको जोखिम बढ़दै गएको र उत्पादनको असर न्यूनीकरण गर्न जलवायु मैत्री कृषि प्रविधिको अवलम्बन गर्नुपर्ने विज्ञहरूको सुझाव छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
तरकारी र फलफूल खेतीका क्रममा माटोमा गरौं धातु, सूक्ष्म प्लास्टिक र विषादीको अवशेष मिश्रणले जमीन प्रदूषण र प्राकृतिक वातावरण प्रभावित पार्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन्। विशेष गरी कृषि खेतीमा मल्चिङ प्रविधि, छाप्रा र प्लास्टिकजन्य पदार्थ खेतबारीमा प्रयोग हुँदा 5 मिलिमिटरदेखि 1 माइक्रोमिटरसम्मका प्लास्टिकका अवशेषहरू माटोमा पाइनुले प्रदूषणको जोखिम बढ़ाइरहेको र यसले कृषि उत्पादनमा समेत असर गर्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। खेती गर्ने जमीनमा जंगल भन्दा 100 गुणा बढ़ी सूक्ष्म प्लास्टिक भेटिएको र यसले वातावरणका साथै मानव मुटुको चाल, रक्त संचार र श्वास प्रश्वास नलीमा असर गर्ने बताउनुहुन्छ माटो वैज्ञानिक डाक्टर रोशन बाबु ओझा।
अहिलेसम्म भएको अनुसन्धानले के देखाउँछ भने जहाँ अलिकति हामी व्यावसायिक रूपमा चाहिँ खेतीहरू गरिरहेछौँ त्यस्तो क्षेत्रमा चाहिँ यस्ता खाले प्रदूषणहरू बढ़ेको भन्ने रिपोर्टहरू आएका छन्। गरौँ धातुको प्रदूषण पनि अहिले हामीले भेटेका छौँ भने तरकारी खेतीमा चाहिँ प्रयोग गर्ने प्लास्टिकको छापोले गर्दा सूक्ष्म प्लास्टिकको प्रदूषणको अवस्था पनि प्रदूषण बढ़िरहेको भन्ने कुरा चाहिँ रिपोर्ट गरेको छ। माटोको विभिन्न खाले गुणहरू हुन्छन् ती गुणहरूलाई परिवर्तन गरेर समग्रमा उत्पादनमा हाम्रो यो इकोसिस्टममा अनि त्यसपछि गएर मानव स्वास्थ्यमा चाहिँ असर गर्छ।
नेपाली माटोमा मुख्य रूपमा सिसा, आर्सेनिक, फलाम, पारो, निकेल र जिंकको प्रदूषण बढ़िरहेको पाइएको छ। जसमध्ये काठमाण्डुको डेलीबजार, गोठाटार, गुवारको लुबु, छुम्पी, सानोठिमी लगायतका स्थान धातुको उच्च जोखिम क्षेत्रमा परेको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तनबाट वर्षाको समय र पानीको मात्रा आंकलन गर्न कठिन हुँदा, मनसुनी वर्षामा कमी र तापमानको अनुमान कठिन हुँदा कृषि क्षेत्रमा असर पर्दै गएको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र नार्कले जनाएको छ। अध्ययन अनुसन्धान मार्फत प्रविधिको विकास, किसानका समस्या समाधानका साथै रैथाने बाली बिउको खोजी र प्रबन्धनका काम भइरहेको भन्नुहुन्छ नार्कका बागवानी प्राविधिक अधिकृत कुमार मणिदहाल।
विभिन्न प्रविधिहरूको विकास गर्ने गरेको छ जो किसान समक्ष लोकप्रिय पनि हुँदै आएका छन्। कल सेन्टर सञ्चालन गर्छ, त्यहाँ देशका विभिन्न स्थानबाट किसानहरू जोडिनुहुन्छ, उहाँहरूले आफ्ना जिज्ञासाहरू सोध्नुहुन्छ, वैज्ञानिक साथीहरूले जिज्ञासाहरूको समाधान गर्नुहुन्छ, रैथाने बालीहरू परम्परागत प्रविधिहरूको संरक्षण गर्ने तिनीहरूलाई किसानको जीवन स्तरमा बहुआयामिक बनाउने क्षेत्रमा पनि नार्की काम गरिरहेको छ।
दक्षिण एसियाली कृषिमा जलवायु अनुकूलन एटलसको तथ्याङ्क अनुसार नेपालको 36% धान खेती हुने जमीन जलवायु परिवर्तनको जोखिममा छ भने 12% जमीन उच्च जोखिममा रहेको छ। यो अवस्थामा कृषिमा जलवायु परिवर्तनको प्रभाव कम गर्दै जलवायु मैत्री कृषि प्रणालीको अवलम्बन गर्नु सबैभन्दा उपयुक्त विकल्प हुने विज्ञहरूको जोड़ छ। बालिका मादेन, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। गृहमन्त्री रमेश लेखकले गत असोजको बाढ़ीबाट प्रभावित भएका बागमती तथा कोशी प्रदेश लगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज भएको बैठकमा उहाँले संचारकर्मीसँग बाढ़ी पहिरो र डुबानबाट भएको क्षतिको विश्लेषण गरी आवश्यकता अनुसार स्थायी अस्थायी आवास निर्माण गरिने बताउनुभयो। बैठकमा आगामी दिनमा विपदबाट हुन सक्ने सबै किसिमका जोखिम नियन्त्रणका लागि पूर्व तयारीमा सम्बन्ध निकायलाई निर्देशन दिएको तथा सरोकार भएका सबै निकायबीच समन्वयात्मक ढंगले काम हुनुपर्नेमा जोड़ दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ। आर्थिक वर्ष 2082-83 बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरकार भएका सबैलाई सुझाव दिन आज सूचना मार्फत आह्वान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरकार भएका सबै क्षेत्रबाट सुझाव संकलन गर्न निर्देशन दिनुभएको छ। लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले आजदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदैछ। नेपाल पर्यटन बोर्डले नेपाल स्थित चिनिया दूतावास संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकारीमा आयोजना गर्न लागेको महोत्सव आगामी 2082 वैशाख 29 गतेसम्म सञ्चालन हुनेछ। आज अन्तर्राष्ट्रिय खुशियाली दिवस विविध कार्यक्रम गरी मनाइदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् 2012 जुलाई 12 प्रत्येक मार्च 20 अन्तर्राष्ट्रिय खुशियाली दिवस मनाउने घोषणा गरेपछि दिवस मनाउन शुरू गरिएको थियो। यस्तै स्वस्थ मुख सकारात्मक सोच भन्ने नाराको साथ आज विश्वभर मुख स्वास्थ्य दिवस 2025 मनाइदैछ। विश्व स्वास्थ्य संगठन WHOले मार्च 20 मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाई, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदे तालु तथा ओठ चिरेको, गिजा सम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा पुवाल पर्ने तथा अन्य मुख सम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका मालदोपाका उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री मिहिल पोप्सोईले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको छ। उहाँहरूबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिक सम्बन्ध विस्तारको क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई अमेरिकाले युक्रेनको आणविक ऊर्जा संयन्त्रको स्वामित्व लिन र सञ्चालन गर्न सक्ने बताउनु भएको छ। यो रूसको आक्रमण रोकेर युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले उहाँले यस्तो बताउनु भएको हो। रूस र युक्रेनबीच सम्भावित युद्धविरामको सुरक्षा गर्न इच्छुक लगभग 30 देशका सैन्य प्रमुखहरू आज बेलायतमा शान्ति सेना योजनाको बारेमा छलफल गर्न तयार भएपछि यस्तो प्रस्ताव आएको हो। अब मौसम। आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुरू। यस वर्षको परीक्षामा 5 लाख भन्दा बढ़ी परीक्षार्थी सहभागी। यस वर्ष 500 जना युवालाई व्यवसाय शुरू गर्न ऋण सहायता दिने सरकारको तयारी। र युक्रेनका आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।